الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ۔ مدنی چینل کے ناظرین، ایک مرتبہ پھر پروگرام قرآن میں ذکر کردہ حیوانات میں آپ کو خوش آمدید کہتے ہیں۔ اس پروگرام میں ہم ان جانوروں کا ذکر کرتے ہیں کہ جنہیں اللہ پاک نے قرآن مجید میں جن کا ذکر فرمایا ہے، ان کی کیا خاصیت ہے اور کس طرح سے ان کا ذکر کس مقام پر قرآن میں آیا ہے، اس بات کو ذکر کرتے ہیں اور بہت سی چیزیں سیکھتے بھی ہیں۔ آج جس ٹاپک پر بات کریں گے، جس جانور کی بات کریں گے، اس کی طرف بڑھنے سے پہلے درود پاک کی فضیلت کو شامل کرتے ہیں۔ جناب سیدنا انس رضی اللہ تعالیٰ عنہ، خادم رسول اور بہت پیارے صحابی، نبی پاک علیہ السلام کی شرف صحابیت اور حضور کے ساتھ رہنے کا انہیں بہت زیادہ موقع ملا۔ آپ کہتے ہیں کہ نبی پاک علیہ السلام نے ارشاد فرمایا کہ جو شخص مجھ پر ایک مرتبہ درود پڑھے اور اس کا درود قبول ہو جائے تو اس کے 80 سال کے گناہوں کو یہ مٹا دیتا ہے۔ سبحان اللہ، درود پڑھتے رہنا چاہیے، کیا پتہ کیا عجب کون سی گھڑی کون سا درود قبول ہو جائے اور سالوں سال کے گناہ بخش دیے جائیں۔ ایک مرتبہ اسی نیت سے درود پڑھنے، اللہ پاک قبول فرمانے والا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم۔ مدنی چینل کے ناظرین، جانور تو آپ نے بہت سے دیکھے ہوں گے، کئی جانور چار ٹانگوں والے، چار ٹانگوں پہ چلتے ہیں، چرواہے انہیں چراتے ہیں، بکریاں ہیں، بھیڑے ہیں، کئی کچھ بڑے ہوتے ہیں، بھینس گائے وغیرہ، کئی اس سے بڑے ہوتے ہیں، اونٹ وغیرہ، جن سے انسان مختلف منفعتیں حاصل کرتا ہے۔ کئی ایسے ہوتے ہیں کہ جو دو پاؤں پر چلتے ہیں اور کئی چار پاؤں پر چلتے ہیں، کئی ایسے ہیں کہ جو چلتے نہیں تیرتے ہیں، پانی کے اندر تیرتے ہیں۔ پھر مختلف قسم کے بڑی سے بڑی مخلوق بھی ملتی ہے اور چھوٹے سے چھوٹے کیڑے، چھوٹے سے چھوٹے جانور بھی ملتے ہیں۔ ہر قسم کی مخلوق میں اللہ رب العالمین کے قدرت کے بے شمار عجائبات ملتے ہیں۔ اچھا، عمومی طور پر دیکھیں تو دو طرح کے جانور، پاؤں سے چلنے والے خشکی پر یا تیرنے والے پانی کے اندر، چاہے وہ کچھوا ہو جو اپنے پاؤں اور ہاتھوں سے تیرتا ہے، یا مچھلیاں ہوں کہ جنہیں تیرنے کے لیے الگ سے پر یا بازو سے دیے ہوتے ہیں یا دم سے وہ تیرتی ہیں۔ لیکن آج جس جانور کا ذکر کرنا ہے، نہ وہ چلتا ہے نہ وہ تیرتا ہے، نہ اس کی ٹانگیں ہیں نہ اس کے پر ہیں نہ اس کے بازو ہیں، وہ کون سا جانور ہے؟ قرآن میں بھی ذکر آیا ہے اور متعدد مقامات پر آیا ہے۔ جس جانور کی میں بات کر رہا ہوں، عربی میں اسے حیتن کہتے ہیں اور اردو میں اسے سانپ اور انگلش میں سنیک کہتے ہیں۔ جی ہاں، سبھی نے دیکھا ہے، اور ایک خوف زدہ یعنی خوف دلانے والا اور ڈرانے والا سا جانور ہے۔ عام طور پر ہر علاقے میں تو نہیں پایا جاتا، لیکن تصویر، ویڈیو یا کہیں نہ کہیں دیکھا ہوتا ہے، کتابوں میں پڑھا ہوتا ہے ایس فور سنیک بچپن میں ہی۔ تو اس کا ذکر قرآن میں کہاں آیا ہے اور قرآن میں کس طرح سے ذکر آیا ہے؟ جناب سیدنا موسیٰ علیہ السلام کے جہاں واقعات کا متعدد مقامات پہ قرآن میں ذکر ہے، وہیں ان واقعات میں آپ کے ان واقعات کا بھی ذکر ہے کہ جن میں ایک سانپ کا ذکر ملتا ہے۔ جناب سیدنا موسیٰ علیہ السلام کے دور کو اگر دیکھا جائے تو یہ اللہ رب العالمین کی حکمت ہے کہ اللہ رب العالمین انبیاء کرام علیہ السلام کو معجزات دے کر اس دنیا میں بھیجتا ہے، اور وہ معجزے ان کے دور کے اعتبار سے ہوتے ہیں۔ یعنی جناب سیدنا صالح علیہ السلام کا دور تو یہ ایسا دور ہے کہ جس کے اندر سنگ تراشی کا ہنر بڑا مانا جاتا ہے، لوگ پتھروں سے بڑے خوبصورت چیزوں کو تراشتے ہیں۔ اللہ نے آپ کو ایسا معجزہ دیا کہ پتھروں سے پتھر بنا لیتے، مورتیاں بنا لیتے، گھر بنا لیتے، لیکن پتھر توڑ کر زندہ چیز اونٹنی کو اللہ نے نکال کے آپ کے لیے معجزہ اس کو قرار دیا، یہ آپ کی شان تھی۔ جناب سیدنا داؤد علیہ السلام، لوہے کا دور ہے، لوگ لوہے سے بڑی چیزیں بناتے ہیں، لوہے کے بڑے کاریگر ہیں، لیکن آپ کی شان یہ تھی کہ آپ جیسے ہی ہاتھ میں لوہا پکڑتے، لوہا نرم ہو جاتا، جیسے چاہتے اسے ڈھال لیتے، وہ آگ کے یوں کہہ لیں کہ محتاج ہوتے، آگ پر اسے جلاتے، اسے پگھلاتے اور پھر وہ کچھ نہ کچھ بنا پاتے، لیکن آپ کو اللہ نے یہ شان دی تھی، ہاتھ میں پکڑتے ہی لوہا نرم ہو جاتا اور زرہیں آپ بنایا کرتے تھے اور بڑی مہارت رکھتے تھے۔ اور بھی مختلف انبیاء کرام کے اسی طرح سے معجزات ملتے ہیں۔ جناب سیدنا موسیٰ علیہ السلام کا جو دور تھا، आपका दौर जादूगरी का दौर था, बड़े बड़े जादूगर, बड़े बड़े यूं कह लें कि खुद को जादू में सबसे उरूज पर मानने वाले पाए जाते थे, और जादूगरी हर तरफ आम थी। लोग जादूगरी के यूं कह लें कि शौकीन भी थे और जादूगरी की तरफ लोग मायल होते थे। इसे यूं कह लें कि जो जादूगर होता था वो उस दौर का एक बड़ा शख्स और बड़ा माहिर शख्स माना जाता था। अल्लाह पाक ने आपको ऐसा मुजजा दिया कि सब के सब जादूगर भी दंग रह गए। फौल किया सहारा साजिदीन, वो 70,000 जादूगर भी आपके जो मुकाबले में आए थे सब के सब सजदे में गिर जाते हैं आपका मुजजा देखकर। वो मुजजा क्या था? उस मुजजे से पहले जो एक तमहीद बनती है, जब आप बड़े हुए थे और आप चुके फिरौन के यहाँ आपने परवरिश पाई, अल्लाह के दुश्मन कि हाँ अल्लाह पाक ने आपकी परवरिश करवाई, उसी दुश्मन के हाँ कि जिसने रुबूबियत का दावा किया था, रब होने का दावा किया था, वहीं अपने नबी की परवरिश करवाई। जब आप कुछ बड़ी उम्र को पहुंचे, आप नौजवान हुए, तो आप सराहतन उसे मना करते थे फिर उनको, तुम गलत करते हो, ये बुत परस्ती गलत है, ये रुबूबियत का दावा, खुद को रब होने का दावा करना गलत है, ये लोगों पर जुल्म करना गलत है। तो वो आप अलैहिस्सलाम उसे टोका करते थे, वो इससे बड़ा परेशान था। लिहाजा इस वजह से आप अलैहिस्सलाम उसके दरबार से निकल गए। और फिर एक और किबती वाला वाकया, जिसके बाद आप उस शहर को ही छोड़कर, मिस्र को छोड़कर वहां से चले गए और हजरत शुएब अलैहिस्सलाम के पास मदियन में चले गए। वहां आपने परवरिश पाई और मुख्तलिफ वहां के वाकयात हैं जिनका जिक्र भी कुरान में मिलता है। अल मुख्तसर ये कि 8 या 10 साल हजरत शुएब अलैहिस्सलाम के यहाँ आप कयाम पजीर हुए। यह भी अल्लाह की हिकमतें थी कि हजरत शुएब भी चूंकि उस इलाके के नबी थे, तो एक नबी से नबी की परवरिश करवानी थी, नबी से नबी को नबुव्वत के आदाब सिखाने थे। अल्लाह रब्बुल आलमीन ने अपने पैगंबर की तरबियत के लिए इन्हें वहां भेजा था। खैर, जब 8 या 10 साल बाद आप वहां से वापस तशरीफ ला रहे थे, और इस अरसे के अंदर आपने हजरत शुएब अलैहिस्सलाम की बकरियों को चराया था, और आपको हजरत शुएब अलैहिस्सलाम ने एक असा, एक लाठी दी थी लकड़ी की। और ये जब मुकम्मल हुई मुद्दत और आप हजरत शुएब अलैहिस्सलाम की बेटी से आपका निकाह भी हुआ था, आप अपनी जौजा को लेकर जब वापस मिस्र की तरफ आने लगे, तो रास्ते के अंदर एक बयाबान जंगल के अंदर आपने एक आग सी देखी, एक रोशनी सी देखी, जिसकी तरफ आप करीब जाने लगे। एक तवील वाकया है, अल मुख्तसर ये कि जब आप उस मकाम के करीब पहुंचे तो वहां से आपको एक आवाज आने लगी कि ऐ मूसा, मैं तुम्हारा रब हूं। और वो एक दरख्त था, बड़ा मुनव्वर दरख्त था, खूबसूरत दरख्त था। हकीकत में तो वो परवरदिगार आलम, उसे हजरत मूसा अलैहिस्सलाम ने नहीं देखा, लेकिन अल्लाह पाक ने अपने कुछ जलवे उस दरख्त के अंदर रखे, दरख्त की सूरत में जो हजरत मूसा को नजर आए। और जब हजरत मूसा उसके करीब जाने लगते तो वो दरख्त दूर होता जाता, जब आप रुक जाते तो वो करीब आने लगता। और अल्लाह पाक, अब वही हो रही है, पहली मरतबा अल्लाह से कलाम है, फखला अना अली का, अल्लाह फरमाता है इस मुकद्दस वादी में आ जाओ, इस मकाम पर आओ और जूते उतार के आ जाओ। कि ये बड़ों के यहाँ जाने का आज भी अदब समझा जाता है, कि आज भी जब हम किसी बुजुर्ग की बारगाह में जाते हैं तो जूते उतार के जाते हैं, और इस तरह मस्जिद में जैसे देख ले हम आते हैं, या किसी पाक जगह पे जाते हैं तो जूते उतार के जाते हैं। तो यहीं पर अल्लाह पाक का हुक्म फखलान अलैका का, अपने जूते उतार दें, अपने नालैन उतार दें। अब रब तबारक व तआला की तरफ से पहली वही है, पहला कलाम है आपके हाथ में, आपका वो असा भी है कि जो हजरत शुएब ने आपको दिया है। तो अल्लाह फरमाता है मातिल का भी अमीन का या मूसा, ए मूसा ये तुम्हारे दाएं हाथ में क्या है? अल्लाह पाक जानता है, लेकिन फिर भी ये इस्तफसार करना, मालिक तो हर चीज को जानता है ना। तो पता चला कि बाज़ोकात ऐसा भी होता है कि इंसान जानने के बावजूद किसी चीज के बारे में सवाल करता। अब जब ये सवाल हुआ तो हजरत मूसा कहते हैं ही या असाया, ऐ अल्लाह ये मेरा असा है, ये मेरी लाठी है, मैं इससे पत्ते झाड़ता हूँ दरख्तों से अपनी बकरियों के लिए, और मैं इससे अपनी बकरियों को हांकता हूँ, और अल्लाह इससे मैं और भी बहुत से काम करता हूँ। अब अल्लाह रब्बुल आलमीन ने जब कलाम करना था तो यहाँ इसकी एक हिकमत ये भी लिखी है, बताना था कि वाकई देख लो ये ऐसा ही है, ये लकड़ी की चीज है ना। ये जब पूछा तो हजरत मूसा को तो पता था ये क्या है, अब वो जो बता रहे हैं इससे ये जाहिर कर रहे हैं कि एक लकड़ी का टुकड़ा है, लकड़ी का एक लाठी है। अब अल्लाह पाक फरमाता है अलकीहा या मूसा, ऐ मूसा इसे नीचे डाल दो, इसे फेंक दो। हजरत मूसा अलैहिस्सलाम जब उस लाठी को, उस असा को फेंकते हैं तो देखते ही देखते वो एक सांप बन जाता है, दौड़ता हुआ तेजी से। अब जब वो हजरत मूसा अलैहिस्सलाम उसे देखते हैं और वो आपकी तरफ आने लगता है, तो तबई खौफ की वजह से आप पीछे को जाने लगते हैं। तो फिर अल्लाह पाक फरमाता है रुक जाओ, खौफ ना करो, कुछ नहीं कहेगा। आप फिर आगे हाथ बढ़ाते हैं, हुक्म होता है इसे उठा लो, पकड़ लो, तो आप जैसे ही उसे पकड़ते हैं वो दोबारा से असा बन जाता है। यहां से आपको ये मोजजा मिला था, और इसी के साथ और भी मोजजात मिले। एक मोजजा आपको यद बैदा का मिला, वो ये था कि अपने आप हाथ को जब अपने बगल में डालते, हाथ के नीचे रखते और दोबारा निकालते तो वो सूरज की तरह चमकने लगता, और फिर जब दोबारा यूं करते तो वो आम हाथ हो जाता। ये भी आपका एक मोजजा था। जादूगरों के मुंह बंद करने थे ना, कि जो नजर बंदी करके लोगों को जादू दिखाते थे, और ये अल्लाह पाक की शान थी कि वो मोजजा ऐसा देता था नबी को उस दौर का कि बड़ी बड़ी अकलें भी दंग हो जाएं, बड़े बड़े जादूगर उस दौर के जो बड़े माने जाते हैं सब के सब, उन्हें इस बात को तस्लीम करने पर मजबूर कर दिया जाए कि वाकई ये आम शख्स नहीं, ये दिखाने वाली चीज भी आम नहीं, ये दिखाई हुई चीज मोजजा और ये आम शख्स नहीं बल्कि ये अल्लाह के नबी हैं। अब आपको ये मोजजात अता हो गए हैं और हुक्म है कि अब जाएं मिस्र की तरफ, जाकर फिरौन को राह हक की तरफ बुलाएं, दावत दें और उसे अपने ये मोजजे दिखाएं। अब जनाब सीदना मूसा अलैहिस्सलाम फिरौन के दरबार में जाते हैं और जाकर उसे तबलीग हक करते हैं और आप अपना मोजजा भी दिखाते हैं। जब आप अपने इसी असा को जमीन पर रखते हैं, जमीन पर डालते हैं, तो ये एक बहुत बड़ा अजदहा बन जाता है और फिरौन की तरफ दौड़ने लगता है और अपना बड़ा सा मुंह खोलता है। फिरौन डर जाता है, हैबत में आ जाता है और खौफ के मारे कहता है इसे उठाओ, फौरन इसे रोको। हजरत मूसा अलैहिस्सलाम उस असा को दोबारा उठाते हैं तो फिर से लाठी हो जाता है। अब यहां पर फिरौन डर गया, मान भी गया कि ये वाकई मोजजा है, लेकिन अपनी कौम को बेवकूफ बनाने के लिए या अपनी कौम को इनकी तरफ रागिब होने से रोकने के लिए कहने लगा कि ये तो जादू कर रहे हैं, ये तो जादू करते हैं। अच्छा, जादूगरी करते हो तो चलो मैं तुम्हारे मुकाबले में अपने जादूगर लेके आऊंगा, उनसे मुकाबला करो, फिर अगर जीते तो फिर हम आपकी बात मानेंगे। अब हजरत मूसा अलैहिस्सलाम के साथ दिन तय हो गया, मुकर्रर हो गया कि जी फला मेले के दिन फला मकाम पर जादूगरों से आपका मुकाबला है। अब फिरौन अपने दरबारियों को हुक्म देता है, अपनी पूरी सल्तनत से जादूगरों को इकट्ठा करता है, 70,000 जादूगर बुलाए, बड़े बड़े नामवर जादूगर बुलाए। जादूगरों के सामने जब हजरत मूसा अलैहिस्सलाम उस मैदान में पहुंचे तो जादूगर आपके अदब की वजह से कहने लगे कि ए मूसा, आप पहले अपना ये जो कमाल है, ये जो आप दिखाते हैं मोजजा, ये दिखाएंगे या पहले हम अपनी जादूगरी कर लें? तो आपने कहा पहले तुम करो। यहाँ लिखा उलमा ने कि इनका ये जो अदब था ना, अल्लाह के नबी का अदब कर लिया कि आप पहले मोजजा दिखाएंगे, आप पहले अपने असासे जो करते हैं वो करके दिखाएंगे या पहले हम अपना जादू दिखाएं। इस अदब की वजह से अल्लाह ने उन्हें एक नेमत अता की, उस नेमत का जिक्र आगे ही मिलता है। अब जब हजरत मूसा ने फरमाया कि पहले तुम करो, अब उन लोगों ने क्या किया, अपनी रस्सियां फेंकी, 70,000 लोगों ने फेंकी और दिन का वक्त था, सूरज चमक रहा था और उनकी रस्सियां ऐसी थी कि उन पर उन्होंने पारा, जो जो चमकीली सी चीज होती है, उसे उन्होंने कुछ इस तरह से मला था कि जब उस पर सूरज की शुआएं पड़ती थी तो ऐसी चमक लगती, लोग यूं समझते कि वो हिल रही हैं और वो सांप की तरह जा रही हैं, जबकि ऐसा होता नहीं था। वो आम से रस्सियां सीधी पड़ी होती थी और उस पारे की वजह से, सिर्फ चमक के मुख्तलिफ होने की वजह से, वो यूं समझते कि ऐसे है जैसा कि वो तेजी से जा रही हैं। अब जब उन्होंने अपनी रस्सियां डाली, 70,000 जादूगर हैं, लोग देखकर हैरान हैं, इतने सारे अजदहे, इतने सारे सांप हैं, इतने सारे तेजी से दौड़ रहे हैं, तो अब हजरत मूसा अलैहिस्सलाम ने अपना असा जमीन पर डाला। अब वही असा कि जो लकड़ी का था, अल्लाह पाक की तरफ से मोजजा मिल गया था ना, तो अब जैसे ही जमीन पर डाला वो एक अजदहा बना और वो 70,000 जादूगरों की रस्सियों को खा गया। फिर वैसे ही लकड़ी से बनकर छोटी सी वो आपके हाथ में आ गया। जब जादूगरों ने ये चीज देखी तो वो ये मानने पर मजबूर हुए कि हम जो दिखाते हैं वो तो नजरबंदी है, वो तो लोगों को धोखा देना है, लेकिन ये जो चीज है ये वाकई कमाल है। फअल्किय सहरतु साजिदीन, अब क्या हुआ, सारे के सारे जादूगर सजदे में गिर गए। कालू आमन्ना बिरब्बिल आलमीन, कहने लगे कि हम आलमीन के रब पर ईमान लाते हैं, रब्बी मूसा व हारून, हारून और मूसा के रब पर ईमान लाते हैं। तो ये वाकया सांप के हवाले से जो था कुरान में जिक्र है और फिर आगे भी तफसीली वाकयात हैं हजरत मूसा अलैहिस्सलाम की। फिर उन्होंने यहाँ भी इनकार किया, कहा कि नहीं, ऐसा लगता है कि आप इनके उस्ताद हैं, ये आपके सामने इसलिए मान गए हैं कि आप इनसे भी बड़े जादूगर हैं, तो लिहाजा हैं आप अभी भी जादूगर। वो इस बात पर ही मुसर रहा। अब जब उसने ये देखा कि जिन जादूगरों को मैं इनके मुकाबले में लाया था वो सब तो ईमान ला रहे हैं, तो अब फिर उन्होंने कहा कि तुम ये क्या करते हो मेरी इजाजत के बगैर। अब वो जो अदब किया था हजरत मूसा का, उसका इनाम ये था कि अल्लाह ने नेमत उज़्मा ईमान की दौलत से नवाजा था। अब वो फिरौन कहने लगा तुम मेरी इजाजत के बगैर कैसे ईमान लाते हो? تو کہا کہ اے فرعون، ہم نے وہ دیکھ لیا ہے جو رب کی طرف سے حق آیا ہے، اب ہم تیری بات نہیں مانیں گے۔ تو فرعون کہنے لگا، میں تمہیں سولی پر چڑھا دوں گا، تمہارے ہاتھ پاؤں کاٹ دوں گا۔ تو وہ 70,000 جادوگر کہنے لگے، جو کرنا ہے کر لے، اب ایمان لا چکے ہیں، اب نہیں پھریں گے۔ تو کہا جاتا ہے ان 70,000 کو ہی سولی دے دی گئی، یا پھر ان 70,000 کو قتل کر دیا گیا، شہید کر دیا گیا، لیکن ایک بھی ایسا نہیں تھا کہ جو ایمان سے پھرتا۔ بلکہ ایمان والوں کی شان رہی ہے، ایمان کی یہ شان ہے کہ جب کوئی مومن ہوتا ہے، جب کوئی ایمان قبول کرتا ہے، تو ایمان کی حقیقت اسے ایمان سے پھرنے نہیں دیتی ہے، ایمان کی حقیقت ہی اسے بتاتی ہے کہ یہی حق مذہب دین حق ہے۔ خیر، تو یہ حضرت موسیٰ علیہ السلام کا وہ جو عصا تھا، در حقیقت لکڑی کا تھا، لیکن اللہ پاک کا معجزہ جو انہیں عطا کیا گیا تھا اللہ پاک کی طرف سے، کہ وہی جو عصا تھا وہ اب سانپ بن جایا کرتا تھا۔ اس عصے کے اور بھی بہت سے معجزات ہیں، کہ جب آپ بنی اسرائیل کو لے کر دریا نیل پار کر رہے تھے، تو اسی آپ نے اپنے اس عصے کو مارا تھا اس دریا نیل پر، اسی میں 12 رستے بن گئے تھے، اور دریا کا پانی یوں کھڑا ہو چکا تھا دیواروں کی مانند، اور ان 12 رستوں سے آپس سے بنی اسرائیل گفتگو کرتے ایک دوسرے سے گزرا کرتے تھے۔ یعنی نہ صرف پانی تھا، پانی کے اندر بھی سوراخ ہو چکے تھے کہ دو رستوں سے گزرنے والے آپس میں گفتگو کرتے۔ یہ بھی آپ کا معجزہ اس عصا سے ظاہر ہوا۔ پھر مقام تیہ کے اندر جب پانی کہیں نہیں تھا دور دور تک، اذ استسقى موسى لقومه، جب حضرت موسیٰ نے اپنی قوم کے لیے پانی طلب کیا، اللہ سے دعا کی، ہم نے کہا کہ اپنا یہ جو عصا ہے اسے پتھر پر ماریے، تو اب اس پتھر سے 12 چشمے جاری ہو گئے۔ یہاں پر بھی یہ معجزہ حضرت موسیٰ علیہ السلام کے عصا سے ظاہر ہوا، اور بھی بہت سے معجزات تھے۔ خیر، مختصر واپس اپنے ٹاپک کی طرف آتے ہیں، تو یہ حضرت موسیٰ علیہ السلام کے اس معجزے کا ذکر قرآن میں موجود ہے، کہ جسے سانپ کی شکل میں معجزہ بنایا گیا، اور حقیقی سانپ یہ بنتا تھا۔ تو یوں قرآن میں سانپ کا ذکر ملتا ہے، حدیث طیبہ میں بھی اس سانپ کا ذکر ملتا ہے، اور ایک اور بڑا ہی خوبصورت واقعہ جو حدیث میں ملتا ہے، پڑھے تو ایمان تازہ ہو جاتا ہے، ایک عاشق رسول سانپ کا ذکر ملتا ہے، آئیے وہ سنتے ہیں۔ معارج النبوہ میں لکھا ہے کہ ایک مرتبہ جناب سیدنا عیسیٰ علیہ السلام ایک مقام سے گزر رہے تھے، آپ کی خدمت میں ایک سانپ آیا، اور آپ کی بارگاہ میں آ کر عرض کرنے لگا، علی جب مجھے یہ بتائیے کہ حجاز کا رستہ کہاں ہے، یعنی ارض مقدسہ عرب کا رستہ، مکہ مدینہ، حجاز کا رستہ کہاں ہے؟ جناب سیدنا عیسیٰ علیہ السلام نے پوچھا کہ تمہیں کیا کام ہے وہاں سے؟ تو اب اس سانپ نے جو گفتگو کی، جو بتایا، وہ بڑی کمال بات تھی۔ وہ کہنے لگا کہ علیجہ، 600 سال سے ایک شخص کا انتظار کر رہا ہوں، ایک محبوب کا انتظار کر رہا ہوں، وہ آخری نبی ہے۔ سنا ہے حجاز میں آئیں گے، مکہ میں آئیں گے، اور پھر ہجرت کر کے مدینہ کی طرف جائیں گے۔ عرصہ بہت لمبا گزرا ہے، اور بعد میں بھی جانتا ہوں بہت لمبا عرصہ ہے، لیکن محبت ایسی ہے کہ اب محبت عشق میں بدل چکی ہے، اور علیجہ چاہتا ہوں کہ اس محبوب کی زیارت کر لوں، اسی لیے آپ سے پوچھتا ہوں کہ حجاز کا رستہ بتائیں۔ حضرت عیسیٰ علیہ السلام بڑا متعجب ہوئے، کہنے لگے، جانتے ہو میرے اور ان کے درمیان کتنا فاصلہ ہے، کتنے عرصے بعد آئیں گے؟ کہا، جانتا ہوں، ایک طویل عرصہ ہے، لیکن محبت شدت میں بدل چکی ہے، اب تو دیدار کرنا ہی کرنا ہے، آپ اگلے 600 سال 500 سال کی بات کرتے ہیں، میں پچھلے 600 سال سے انتظار کر رہا ہوں۔ تو اب جناب سیدنا عیسیٰ علیہ السلام نے اس سانپ کو حجاز کا رستہ بتایا، اسے معلوم تھا کہ یہ اللہ کے نبی مکہ سے مدینہ کی طرف ہجرت کریں گے، اور راستے میں ایک غار میں بھی آپ تشریف لائیں گے۔ اب چنانچہ اس غار کے اندر یہ سانپ جا کر مدتوں سے انتظار کرتے ہوئے بیٹھا رہا، اور عاشق تھا، چاہتا تھا کہ کسی طرح حضور کا دیدار ہو جائے، حضور علیہ السلام کی زیارت ہو جائے۔ تو اس غار کے اندر اس سانپ نے 70 سوراخ کیے، 70 holes، 70 سوراخ کیے۔ شاید وہ بھی جانتا تھا کہ جو ان کے ساتھ آئیں گے وہ بھی بہت بڑے عاشق ہیں، وہ بھی کسی نہ کسی طرح ان سوراخوں کو بند کریں گے کہ محبوب کو تکلیف نہ ہو جائے۔ خیر، ان 70 سوراخوں کو بنانے کے بعد وہیں اس پہاڑ پر عرصے تک انتظار کرتے رہے۔ پھر وہ گھڑیاں آئیں کہ وہ پہاڑ منور سا ہونے لگا، حضور تشریف لائے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ پہلے غار میں آتے ہیں، صفائی کرتے ہیں، تمام سوراخوں کو بند کر دیتے ہیں اپنے کپڑوں سے، پھر بھی سوراخ بچ جاتا ہے جس پر اپنی ایڑی یا اپنا پاؤں کا انگوٹھا رکھ لیتے ہیں، اور حضور کو عرض کرتے ہیں، آقا اب تشریف لائیں۔ حضور تشریف لاتے ہیں، آپ کے گود کے اندر سر رکھ کے آرام فرمانے لگتے ہیں۔ اب وہ جو سانپ مدتوں سے انتظار کر رہا تھا، وہ جو عاشق آج محبوب کو دیکھ کر اپنی خواہش پوری کرنے والا تھا، جب اس نے دیکھا کہ وہ 70 سوراخ بند نظر آتے ہیں، ہر طرف کچھ سختی معلوم ہوتی ہے لیکن ایک سوراخ پر نرمی ہے، جس پر آپ نے ایڑی رکھی ہوئی تھی یا پھر اپنا انگوٹھا رکھا ہوا تھا وہ کچھ اسے نرم معلوم ہونے لگا، تو اس نے چاہا کہ اس کے ذریعے کسی طرح داخل ہو، اور اس نے آ کر اپنے سر کو اس پر رگڑا تاکہ کوئی چیز ہے ہٹ جائے، کسی طریقے سے میں دیدار کر لوں۔ لیکن عاشق صادق جناب سیدنا صدیق اکبر نے جب دیکھا کہ کوئی چیز ہے اور لگتا ہے کہ کہیں موزی نہ ہو آ گئی، حضور کو تکلیف نہ دے دے، تو آپ نے نہیں ہٹایا۔ وہ بھی عاشق صادق تھا، خواہش تھی کہ کسی طرح زیارت ہو جائے، دیدار ہو جائے۔ اب اسی تڑپ کے اندر ڈسنا شروع کیا، ڈنگ مارنا شروع کیا۔ اب وہ عاشق ڈستے جا رہے ہیں، یہ عاشق برداشت کرتے جا رہے ہیں، ایک دیکھنا چاہتے ہیں، ایک مضر ضرر سے روکنا چاہتے ہیں، حضور کو بچانا چاہتے ہیں۔ اب اسی ضرر، اسی تکلیف کی وجہ سے جب عاشق صادق کی آنکھوں سے آنسو نکلتے ہیں اور رخ بددہا پر آ کر وہ نچھاور ہوتے ہیں، تو حضور اپنے آرام سے، نبی پاک علیہ الصلوۃ والسلام اپنی نیند سے آپ اٹھتے ہیں اور دیکھتے ہیں کہ صدیق اکبر کی آنکھوں میں آنسو ہیں۔ پوچھتے ہیں، صدیق کیا ہوا؟ آقا، اس جہاں ایڑی رکھی ہے یا پاؤں رکھا ہے وہاں سے کوئی چیز ہے، ڈسے جاتی ہے، لیکن میں ایڑی یا انگوٹھا نہیں ہٹاتا کہ کہیں ایسا نہ ہو میں ہٹاؤں وہ موزی چیز اندر آ کے آپ کو تکلیف پہنچائے۔ تو نبی پاک نے بتایا، صدیق ہٹا دو پاؤں، کوئی تکلیف نہیں ہوگی، کوئی ضرر نہیں ہوگا۔ حضور جانتے تھے کہ وہ عاشق ہے جو بیٹھا ہوا ہے اور اس نے آنا ہے زیارت کرنے۔ اب ایک عاشق دیکھ رہے ہیں، حضور علیہ الصلوۃ والسلام جلوہ فرما ہے، وہ سانپ وہاں سے داخل ہوتا ہے، آ کر بیٹھا رہتا ہے، رخ ودھا کو تکتا رہتا ہے، تکتا تکتا بالآخر وہاں سے چلا جاتا ہے، کوئی تکلیف نہیں دیتا۔ تو یہ خوبصورت واقعہ سانپ کے متعلق معارج النبوہ میں لکھا ہے کہ نبی پاک علیہ الصلوۃ والسلام سے تو ہر ایک محبت کرتا تھا، نبی پاک سے تو شجر و حجر بھی محبت کرتے تھے، نبی پاک سے فراق میں، حضور کے انتظار میں تو سالوں سال وہ سانپ بھی غار میں بیٹھا رہا۔ اللہ پاک ہم سب کو بھی حضور کی ایسی سچی محبت عطا فرمائے۔ آئیے کچھ دلچسپ باتیں سانپ کے متعلق سنتے ہیں۔ سانپ کی اگر تاریخ کو پڑھا جائے تو دنیا سے پہلے بھی اس سانپ کا وجود تھا۔ وہ کہاں پر تھا؟ جی ہاں، جنت کے اندر جناب سیدنا آدم علی نبینا و علیہ الصلوۃ والسلام جب حضرت حوا رضی اللہ تعالیٰ عنہ کے ساتھ موجود تھے تو، اور شیطان کو جنت سے دھتکار کے نکال دیا گیا تھا، تو اس وقت بھی یہ سانپ جنت میں موجود تھا۔ اور روایتوں میں یوں بھی آتا ہے کہ جو شیطان تھا ایک بڑے سے سانپ کے منہ میں بیٹھ کر جنت کے اندر داخل ہوا تھا، چونکہ جنت کے دروازوں پر معمود فرشتوں کو منع کیا گیا تھا، اس کا حکم تھا انہیں کہ شیطان کو اندر داخل نہیں ہونے دینا، اسی وجہ سے وہ اس سانپ کے منہ کے اندر بیٹھ کر جنت میں داخل ہوا تھا۔ اور پھر اس نے جھوٹی قسم کھا کر حضرت آدم علیہ نبینا و علیہ الصلوۃ والسلام کو اس درخت کی طرف مائل کیا جسے اللہ پاک نے منع فرمایا تھا۔ تو اب یہاں سے معلوم ہوتا ہے کہ سانپ جو ہے یہ جنت میں بھی موجود تھا، اور پھر اس کے بعد اسے وہاں سے نکال دیا گیا تھا کہ جب اس نے شیطان کو بٹھا کر اپنے منہ میں جنت میں لے گیا تھا۔ اسی کے ساتھ سانپ کی کچھ دلچسپ باتیں، ایک ناگن سانپ ایک وقت میں ہزارہا انڈے بھی دے سکتی ہے اور دیتی ہے، اور نہ صرف اتنا بلکہ اس کے اکثر انڈے خراب ہی ہوتے ہیں اور چوٹیاں اسے خراب کر دیتی ہیں، بعض ہی انڈے ہوتے ہیں کہ جس سے اس کے بچے نکلتے ہیں۔ اور اسی کے ساتھ ساتھ یہ جتنے بھی موزی جانور ہیں ان کو مارا جا سکتا ہے، سانپ، بچھو، جو بھی ضرر دینے والا ہو انسان کو انہیں مارنا درست ہے۔ اور ایک اور بات، یہ ہمارے ہاں کہا جاتا ہے نا کہ سانپ لمبی عمر پاتا ہے، اور یہ حقیقت ہے کہ سانپ کی عمر ہزار سال بھی ہوتی ہے اور اس سے بھی بڑھ کر ہوتی ہے۔ جی ہاں، اچھا، بعض لوگ ہمارے ہاں سانپ کو مارتے نہیں ہیں، اس سے ڈرتے ہیں، اور ایک یہ کانسیپٹ ہوتا ہے کہ اگر ایک کو ماریں گے تو اس کا جو جوڑا ہے وہ آ کر بدلہ لے گا۔ شریعت میں یہ منع ہے، یعنی ایسا اس کی اجازت نہیں ہے کہ اس کے خوف کی وجہ سے اسے نہ مارا جائے، بلکہ شریعت میں تو حکم ہے، نبی پاک کی احادیث میں صراحتن ہے کہ سانپ کو دیکھو تو اسے مار دو۔ اور نہ صرف اتنا بلکہ نبی پاک علیہ الصلوۃ والسلام نے سانپ کے مارنے کو روایتوں میں ثواب کا بھی آیا ہے کہ سانپ کو مارنا، موزی جانوروں کو مارنا، یہ ثواب کا کام ہے۔ مسند احمد اور ابن حبان ان دونوں ہی میں روایت ہے کہ جناب سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ نقل فرماتے ہیں کہ جو سانپ کو مارے اس کو 7 نیکیاں ہیں، اور جو گرگٹ مارے اسے 1 نیکی ملتی ہے۔ اچھا، بہت سے لوگ ڈرتے ہیں سانپ سے، تو سانپ سے حفاظت کا طریقہ شجرے کے اوراد میں موجود ہے، موزی جتنے بھی جانور ہیں سب سے بچاؤ کا طریقہ، سب سے حفاظت کا طریقہ کہ اعوذ بکلمات اللہ التامات من شر ما خلق، ये सजदे के औराद में है, सुबह शाम पढ़ने वाली दुआओं में है। तो इसे जो शख्स पढ़ता होगा वो इन मूजी जानवरों के डसने से, इनके नुकसान पहुंचाने से वो महफूज रहेगा। तो इसे पढ़िएगा तो इंशाल्लाह अल्लाह ने चाहा तो इन मूजी जानवरों से हिफाजत भी होगी। और इसी के साथ आइए वो अहादीस जिनके अंदर नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने सांप को मारने का हुक्म इरशाद फरमाया है और किस तरह के सांपों को मार देना चाहिए फौरन, आइए वो सुनते हैं। मुसनद अहमद बिन हम्बल में हदीस पाक मौजूद है, रावी जनाब सैयदना अबू अहबस रहमतुल्लाहि तआला अलैहि फरमाते हैं कि एक मरतबा जनाब सैयदना अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला अन्हु हमें खुतबा इरशाद फरमा रहे थे और इस खुतबा इरशाद फरमाने के दौरान आपने देखा कि दीवार पर एक सांप चल रहा है। आपने खुतबा छोड़कर उस सांप को अपनी कमान से कत्ल कर दिया और फिर इरशाद फरमाया कि मैंने नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को फरमाते सुना कि जिसने एक सांप मारा गोया उसने ऐसे मुशरिक को कत्ल किया कि जिसको मारना हलाल था। यानी सांप को मारने की कितनी बड़ी फजीलत है कि जो एक सांप को मारे, चूंकि ये मुसलमानों को और इंसानों को जदर देता है, ये डस ले तो बाज़ औक़ात इंसान मौत का शिकार हो जाता है, तो लोगों को बचाने के लिए, मुसलमानों के लिए खैरख्वाही और खुद को बचाने के लिए इसे मारने का कितना सवाब है कि जिसने एक सांप को मारा उसका सवाब इतना है जितना उसने एक मुशरिक को कत्ल किया हो। तो अल्लाह रब्बुल आलमीन हम सबको इन मूजी जानवरों से महफूज रखे और अल्लाह पाक हम सबको नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत अता फरमाए। कुरान पाक पढ़ते रहें, इन खूबसूरत वाकयात का जिक्र कुरान में मिलता है और कुरान में इस जानवर का जिक्र भी है जैसा कि मैंने जिक्र किया और हजरत मूसा के और बहुत से वाकयात हैं। तो सिरातुल जिनान से, अजायबुल कुरान, गराइबुल कुरान से आप इसे तफसील से पढ़ सकते हैं। अल्लाह पाक हम सबको कुरान समझने, कुरान पर अमल करने और दीन अहकाम पर अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन। मदनी चैनल देखते रहिए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
तेरी है आसरा, तुझ पे भरो।